यो एउटा जहिले पनि यो कम्प्युटरमा जोड्दाखेरि मेरो स्क्रिन चाहिँ भाताभुङ्ग हुन्छ एकछिन। अनि यो के हुन्छ यस्तो गरेर मैले चाहिँ के विचार गरेँ भने यहाँ हाम्रो दर्शन भन्ने कुरा चाहिँ यहाँ तपाईँले पढ्दै हुनुहुन्छ होला। खासमा यो 2022 को अन्तिम र आज 2023 को पहिलो दिन पनि भइसक्यो। त्यसकारण यो संघारमा आउँदाखेरि अघि भाइले भजन कोर्समा गाएको अनि उहाँले कति वचनहरू पनि सम्झनु भयो अनि परमेश्वर हामीलाई सुरक्षा दिनुहुन्छ, उहाँको प्रतिज्ञाहरू प्रशस्त छ। अनि गएको 2-3 वर्षै हो एक प्रकारको अप्ठ्यारो परिस्थिति थियो अनि विभिन्न परिस्थितिमा परमेश्वरले हामीलाई उहाँको विश्वास योग्यता देखाउनु भयो। अनि तपाईँलाई म एउटा बाइबलको पद पढ्न चाहन्छु। त्यसकारण मेरो पहिलो वचनको भाग भनेको चाहिँ आज हामी परमेश्वरको अगाडि एउटा धन्यवादी गएको वर्षलाई सम्झेर उहाँको कुराहरूलाई सम्झेर हामी धन्यवादी हुन सक्छौँ र परमेश्वरको एउटा महान कुरा अनुग्रहको कुरा चाहिँ उहाँको प्रेम र उहाँको अनुग्रह चाहिँ हरेक दिन हाम्रो लागि नयाँ छ, होइन, हरेक दिन ताजा छ, हरेक दिन अझै नसुक्ने स्रोत असीमित छ। अनि वास्तवमा बाइबलमा यो कुरो प्रष्ट छ। हामी कतिचोटि यो संसारमा अल्मलिएर भुल्छौँ, निराश पनि हुन्छौँ, तर प्रभुमा भरोसा गर्ने पारख गरेर हेर त प्रभु कति महान हुनुहुन्छ भनेर भजन सङ्ग्रहमा दाउदले लेख्छन्। त्यसैले हामी सबैको लागि यो 2023 सालको सुरुदेखि नै यो चाहिँ एउटा विजयको वर्ष होस्। अनि तपाईँलाई 2-3 कुरा म बाँड्न चाहन्छु यो सम्बन्धमा। सर्वप्रथम त तपाईँलाई म 1-2 पदहरू बाँड्न चाहन्छु कि हामी परमेश्वरप्रति धन्यवादी हुने कुरामा। अनि हामीलाई थाहा छ यो फिलिपी 4 अध्यायमा परमेश्वरप्रति धन्यवादी हुने र सबै कुरा उहाँमा आफ्नो आवश्यकताहरू आफ्नो अवस्थाहरू उहाँमा बाँड्ने र उहाँले नै हामीलाई सबै कुरामा आशिष दिनुहुन्छ भन्ने एउटा पद हामी यहाँ पढ्छौँ। त्यसैले त्योभन्दा पहिला यो पहिलो थिस्लुनिकी 5:16-18 पढ्न मन लाग्यो मलाई। अनि अचम्मको वचन छ यहाँ तपाईँलाई झन् झन् त्यो फिलिपी 4 अध्यायको जस्तो, तर यहाँ अझै छोटकरीमा एकदम प्रष्ट यस्तो लेखिएको छ, सधैँ आनन्दित रहो। यो चाहिँ पहिलो थिस्लुनिकी 5:16, सधैँ आनन्दित रहो, निरन्तर प्रार्थना गरिरहो। अनि अर्को चाहिँ यहाँ छ, सबै परिस्थितिमा धन्यवाद दियो किनकि ख्रिस्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। वास्तवमा परमेश्वरप्रति धन्यवादी हुने, उहाँप्रति उहाँलाई आदर दिने, होइन, एप्रिसिएट गर्ने, परमेश्वरलाई महिमा दिने, यो कुरा चाहिँ परमेश्वरको इच्छा हाम्रो जीवनमा, हामी हरेकको जीवनमा भनेर यहाँ लेखेको छ। अनि धेरैचोटि वास्तवमा मानिसहरूको जीवनमा यो धन्यवादी हुने कुरा चाहिँ कहिलेकाहीँ त्यत्तिकै आउँदैन, होइन, तर जब तपाईँ र म धन्यवादी हुन्छौँ त्यो बेलामा चाहिँ वास्तवमा परमेश्वरको आनन्दको अनुभव हुन्छ। किनकि परमेश्वरको इच्छा जब तपाईँ र मेरो जीवनमा हुन्छ त्यो आनन्द हुन्छ। अनि यहाँ त्यही कुरा छ, सधैँ आनन्दित रहो, निरन्तर प्रार्थनामा लागिरहो, अनि सबै परिस्थितिमा धन्यवाद दियो किनकि ख्रिस्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा चाहिँ यही हो। त्यसैले परमेश्वरको इच्छा के हो भनेर बुझ्दाखेरि परमेश्वरप्रति धन्यवादी हुने, हामीले यो ख्रिस्चियन क्याटेकिजम भन्ने हुन्छ, त्यसमा 100 भन्दा बढी प्रश्नहरू हुन्छ र त्यसको उत्तरहरू हुन्छ। त्यसको सबभन्दा पहिलो चाहिँ मैले तपाईँलाई धेरैचोटि दोहोऱ्याएको छु, यो द चिफ इन्ड अफ म्यान इज टु ग्लोरिफाई गड भने मान्छेको सबभन्दा महत्त्वपूर्ण उद्देश्य के हो भन्दाखेरि परमेश्वरलाई महिमा दिने. सो परमेश्वरप्रति धन्यवादी हुने, उहाँलाई धन्यवाद दिने, यो परमेश्वरको महिमा दिने कुरा हो. परमेश्वरलाई प्रसन्न बनाउने कुरा नै सबभन्दा महत्त्वपूर्ण हो. त कतिचोटि हामीले यो कुरा बुझ्दैनौँ किन परमेश्वर कतिखेर प्रसन्न हुन्छ. जुन बेलामा तपाईँ र मेरो जीवनमा परमेश्वरको आदर हुन्छ होइन, उहाँको इच्छा हामीले गर्न पुग्छौँ, उहाँको आज्ञा हामीले पालन गर्छौँ यो अवस्थामा होइन, अनि हामी परमेश्वरप्रति धन्यवाद दिन्छौँ. अब यो यसो भन्दै गर्दा एउटा के हामीले सोच्नुपर्छ भने परमेश्वर चाहिँ, हिजो भाइ हामी सेयर गर्दै गर्दा अर्पणले एउटा यसैयाको 40 अध्यायबाट होला सायद 40:41 एउटा सम्झना गर्नुभयो उहाँले, त्यो याकुबलाई परमेश्वरले भन्नुभएको, तिमी चाहिँ एउटा गँडेला जस्तो, भुसुना जस्तो, तर तिमी चिन्ता नगर किनभने तिम्रो साथमा म छु, तिमीलाई म आशिष दिन्छु. अनि परमेश्वरले हामीलाई, हाम्रो र परमेश्वरको बिचको यो कम्पेरिजन गर्यो भने देयर इज नो कुनै कम्पेरिजन छैन. उहाँ यति महान हुनुहुन्छ. धेरै पटक हामीलाई परमेश्वरको बारेमा त्यति अन्डरस्ट्यान्डिङ छैन जुन रूपमा हुनुपर्ने होइन. परमेश्वर यति महान हुनुहुन्छ तर पनि उहाँ यति साँच्चा प्रेमले प्रेम गर्नुहुन्छ, हामीलाई साँच्ची नै यति ठुलो प्रेम गर्नुभयो कि उहाँले आफ्नो पुत्रको बलिदान दिनुभयो. अनि बाइबल त्यही कुराको एउटा प्रमाण हो. बाइबलमा त्यही कुराहरू लेखिएका छन्, त्यहाँका सुरुदेखि अन्तिमसम्म. अन्तिमको च्याप्टर त बन्द हुनै बाँकी छ, जुन चाहिँ प्रकाशको पुस्तकमा. अझै परमेश्वरले हाम्रो बिचमा गर्नुहुने कति कुराहरूको बारेमा अझै आउँदैछ, प्रकट हुँदैछ. तर तपाईँ र मलाई जुन दिन सुसमाचार सुनेर ख्रिस्टमा विश्वास गर्ने एउटा मौका मिल्यो, त्यो पनि तपाईँ र मेरो आफ्नो शक्तिले, आफ्नो क्षमताले, हाम्रो कतिचोटि आफ्नो इच्छाले पनि होइन, तर परमेश्वरको कृपाले, उहाँको अनुग्रहले भनेर हामीलाई थाहा छ. अनि अहिले हामीले कल्पना गर्न सक्छौँ कि परमेश्वरमा विश्वास गरेको कारणले हामी कति आशिक्षित छौँ, हाम्रो जीवनमा कति ठुलो अर्थ पूर्ण भएको छ. तर एक दिन ख्रिस्ट येशु संसारमा आउँदै हुनुहुन्छ, महिमामा पुरा सजिएर. अनि हामीले वास्तवमा पहिलो पत्रुसमा त्यसको बारेमा प्रशस्त सिकेका थियौँ. अनि त्यो जीवित आशाको निम्ति कहिल्यै नओइलाउने मुकुट दिनलाई उहाँ आउँदै हुनुहुन्छ. अनि त्यो कुरा चाहिँ हामी विचार गर्न सक्छौँ. मैले यो अलिकति तपाईँलाई सम्झाउन चाहेको, त्यसैले परमेश्वरप्रति धन्यवादी हुने कुरा. अब एउटा प्रश्न के आउँछ भनेदेखि, तपाईँ र मेरो जीवनमा अथवा मण्डलीको जीवनमा अथवा कुनै पनि एउटा क्रिस्चियनको जीवनमा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो? मण्डली किन संसारमा रहिराखेको छ, यसको उद्देश्य के हो? यो कुरा विचार गर्यो भने बाइबलमा धेरै कुराहरू पाउँदछौँ. त्यस कारणले यो नयाँ वर्ष 2023 कुरा विचार गर्दै गर्दा हामीलाई यो कुराहरू छर्लङ्ग यो उत्सुकताका साथ हुनुपर्छ. त्यो के हो भने, नयाँ वर्षको साथसाथमा विभिन्न किसिमका मौकाहरू परमेश्वरले हाम्रो अगाडि ढोका खोलिराख्नु भएको छ. अनि यो संहारमा बितेको समयलाई मूल्याङ्कन गर्ने, परमेश्वरप्रति धन्यवाद हुने, र एक प्रकारले भन्ने हो भने यो पहिलो दिन आज बित्यो, तर अब 2023 छर्लङ्गै डल्लै हाम्रो अगाडि छ. अब परमेश्वरको इच्छा चाहिँ के त हाम्रो जीवनमा भनेर यसो हेर्ने कुरा सबभन्दा महत्त्वपूर्ण हो. अनि बाइबलमा परमेश्वरको हरेक विश्वासीहरूको लागि महत्त्वपूर्ण कुरा चाहिँ, हामी उहाँलाई प्रकट गर्न यो संसारमा मण्डलीको रूपमा छौँ. अनि यही कुरो तपाईँलाई अलिअलि म भन्न चाहन्छु दर्शनको कुरा गर्दाखेरि. सो मैले धन्यवादी हुने कुरा गरेँ किनभने हामी त्यो निरन्तर हुन सक्छौँ, परमेश्वरले हामीलाई सधैँ आशिष दिनुहुन्छ. त्यही कुरो मैले फिलिपीमा पढ्न चाहेको थिएँ अघि. त्यसपछि हामी यो मण्डलीको उद्देश्यको बारेमा, यो संसारमा कसरी हामी परमेश्वरलाई संसारको अगाडि प्रकट गर्न, यो कति ठुलो मौका छ, कति ठुलो अहोभाग्य छ कि तपाईँ र मैले कहिलेकाहीँ सोचेका पनि छैनौँ. यति ठुलो परमेश्वर, यति महान परमेश्वर, सर्वशक्तिमान जो हुनुहुन्छ, सारा ब्रह्माण्डलाई बनाउनु हुने, पवित्र पवित्र अनि तपाईँ र मद्वारा यो संसारमा उहाँ प्रकट हुनुहुन्छ, मानिसहरूको अगाडि, तपाईँ र मेरो बोलीबाट, तपाईँ र मेरो व्यवहारबाट, तपाईँ र मेरो जिउने कुराहरूबाट, मान्छेहरूप्रति देखाउने व्यवहारबाट परमेश्वर देखा पर्नुहुन्छ। मण्डली जो यो संसारमा छ, आज यो परमेश्वरको सत्यतालाई, परमेश्वरको महिमालाई प्रकट गर्नलाई यो रहेको छ, अनि त्यो प्रकट गर्ने कुरालाई हामीले गवाही भन्छौँ, परमेश्वरको गवाही दिने कुरा। एनिवे म फिलिपी 4:4-7 पढिहाल्छु। प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर होस्, र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। फिलिपीका विश्वासीहरूलाई यहाँनिर पावलले पवित्र आत्माको अगुवाईमा यी वचनहरू लेख्छन्। अनि आज तपाईँ र मेरो लागि यो वचन छ कि कुनै पनि कुरामा चिन्तित नहुने, तर प्रभुमा आनन्द हुने, होइन, सधैँ आनन्द गर्ने। त्यो आनन्द किन भन्दाखेरि समझले नै भ्याउन नसक्ने परमेश्वरको शान्ति हाम्रो हृदयमा राज्य गर्दछ, किनभने उहाँमा असम्भव केही छैन, उहाँको नाउँ सबै नाउँभन्दा माथि छ, अनि एउटा मात्रै नाउँ जसद्वारा संसारका मानिसहरू परमेश्वरको सम्बन्धमा आउन सक्छन्, एउटा मात्रै नाउँ स्वर्ग र पृथ्वीको बिचमा एउटा मध्यस्थकर्ता छ, जसले संसारमा आएर भन्नुभयो परमेश्वरले रच्नु भएको उद्धारको कामलाई पुरा गरेर अब सिद्धियो, अनि उहाँले भन्नुभयो मैले संसारलाई जितेको छु, अनि त्यो प्रभु तपाईँ र मसँग आज हुनुहुन्छ, त्यस कारण उहाँमा हामी सधैँ आनन्द गर्न सक्छौँ। त्यस कारणले यो गवाही दिने सम्बन्धी कुराको कुरा म तपाईँलाई म भन्दै थिएँ, प्रेरित 1:8, अनि मण्डली र गवाही दिने कुरा, अनि एउटा येशु प्रभु र मार्था मेरीको कथा होइन, एउटा घटना, नेपालीमा चाहिँ यो अङ्ग्रेजीमा स्टोरी भन्दाखेरि चाहिँ इट कुड बी रियल थिङ, नेपालीमा कथा भन्दा चाहिँ कतिजना मान्छेहरूलाई ए कथा त्यति चित्त त्यति मन पर्दैन, किनभने कथा भन्ने शब्द चाहिँ खालि सोचेको कुरा मात्रै भन्ने लाग्छ, तर रियल घटना, परमेश्वरको वचन होइन, त्यो जीवन त्यो भन्नुपर्छ खासमा, होइन। यहाँनिर चाहिँ येशु प्रभुले विश्वासी ती चेलाहरू 3.5 वर्ष उनीहरूसँग बसेर येशु प्रभुबाट सम्पूर्ण कुराहरू शिक्षा पाएको, र उहाँले यी चेलाहरूलाई सबभन्दा बढी महत्त्व दिएर उहाँले आफ्नै बारेमा र उहाँ संसारमा किन आउनुभएको थियो त्यसको बारेमा विभिन्न पटक भविष्यवाणी दिनुभएको थियो ताकि चेलाहरूले विश्वास गरून्। अनि हामीले वास्तवमा युहन्नाको सुसमाचार पढ्यौँ भने चाहिँ युहन्ना 2 अध्यायमा नै उहाँले पहिलो अचम्मको काम गर्नुहुन्छ, पानीलाई दाक्ष रसमा, त्यो विवाहमा उहाँले गर्नुहुन्छ, कानाको विवाहमा, अनि त्यहाँ लेखिएको छ कि उहाँले गरेको आश्चर्य कर्महरू देखेर धेरैले उहाँमाथि विश्वास गरे। अनि वास्तवमा येशु प्रभुले उहाँ सक्नुहुन्थ्यो गर्न, त्यो छुट्टै कुरा हो, तर मानिसहरूको बिचमा, चेलाहरूको बिचमा उहाँले जे जे गर्नुभएको थियो त्यसको मुख्य उद्देश्य चाहिँ उहाँ चाहिँ जुन कुरा उहाँको बारेमा भनिएको थियो, उहाँ एउटा उद्धारकर्ता, मसीह, ख्रिस्ट, परमेश्वरको पुत्र, संसारलाई बचाउन आउनुभएको मुक्तिदाता भन्ने जो उहाँको बारेमा थियो त्यो चाहिँ सत्य हो भनेर प्रमाणित गर्नलाई उहाँ आउनुभएको थियो, ताकि मानिसहरूले विश्वास गर्न सक। अनि हामीले वास्तवमा येशु प्रभुले भनेका कुराहरू सबै याद गर्दै गयौँ भनेदेखि, अनि यी सुसमाचार लेख्ने व्यक्तिहरू, चेलाहरूले, प्रेरितहरूले जो लेखेका छन् त्यसमा यस्तो जोड दिएका छन् कि युहन्नामा हेऱ्यो भने चाहिँ येशु नै मसीह हुनुहुन्थ्यो, येशु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुराको प्रमाण सुरुदेखि अन्तसम्म दिएको छ, होइन। उहाँले चेलाहरूलाई आफू क्रुसमा पक्राउ पर्ने, क्रुसमा मृत्यु हुने, गाडिने, तेस्रो दिन बौरी उठ्ने बारेमा पटक पटक दोहोऱ्याइ दोहोऱ्याइ भन्नुभएको थियो, र पनि मानिसहरूले विश्वास गरेका थिएन। तर जब त्यो घटना साँच्ची नै घट्यो, अनि उहाँलाई चिहानमा गाडियो, तरै पनि यिनीहरूलाई विश्वास छैन। किन हामीले त्यो येशु प्रभुको पुनरुत्थानको समयको अध्ययन गऱ्यौँ भने जब ती मरियम र स्त्रीहरूले येशु प्रभु बौरी उठ्नु भएछ, उहाँ चिहानमा हुनुहुन्न भन्ने कुरा भन्छन्, अनि तपाईँलाई थाहा छ पत्रुस दौडेर हेर्न थाल्छ, किनभने उनीहरूलाई विश्वासै थिएन, उनीहरू डरले कामेर कोठामा ढोका थुनेर बसेका थिए। अनि यो कुरो हामीहरूलाई थाहा छ, तर येशु प्रभुको बारेमा कुरा गर्दाखेरि मानिसहरूले विश्वास गर्न सकोस् भनेर उहाँले धेरै प्रमाणहरू दिनुभएको थियो, होइन? अनि त्यो सबै सिद्धाएर अकाट्य कुराहरू गरिसकेपछि अब येशु प्रभु संसारबाट जानुभन्दा अगाडि चेलाहरूलाई भन्नुभयो, जुन चाहिँ तपाईँ र मेरो लागि पनि येशु प्रभुको आज्ञा हो, उहाँको एउटा वचन हो। अनि यो प्रेरित 1:8 हामीले पढ्दछौँ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि, जुन चाहिँ युहन्नाको सुसमाचारमा उहाँले एउटा सहयोगी म पिता कहाँ गएपछि पठाउने छ, उहाँले नै तिमीहरूलाई सबै कुरा बुझाउनु हुनेछ, होइन भनेर हामीले त्यहाँ पनि पढ्छौँ। त्यस कारणले यहाँनिर के छ, उहाँ आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू जेरुसलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ, पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। अब यहाँनिर यो पदलाई मात्रै हेऱ्यो भनेदेखि पवित्र आत्मा आउनुहुने कुरा छ। अब तपाईँले वास्तवमा यो पहिलो कोरन्थी 3:16 पदमा हेर्नुभयो भने तपाईँले के देख्नुहुन्छ भने म तपाईँलाई त्यो पढ्छु तुरुन्तै, पवित्र आत्माको कुरा। पहिलो कोरन्थी 3:16, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। अनि यहाँनिर अलिकति तलतिर अरू कुराहरू पनि छ, परमेश्वरको मन्दिरलाई नष्ट गर्नु हुँदैन, किनभने त्यहाँ तिमीहरूको शरीर चाहिँ परमेश्वरको मन्दिर हो, होइन? परमेश्वरको मन्दिर पवित्र हुन्छ, त्यो मन्दिर तिमीहरू नै हौ भनेर 17 अझै वर्णन गरेको छ। तर यहाँ मुख्य कुरा मैले तपाईँलाई भन्नु खोजेको चाहिँ तिमीहरू परमेश्वरका मन्दिर हौ, परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। वास्तवमा येशु प्रभु संसारमा आउनु भएको संसारको मानिसहरूलाई पाप र त्यसले ल्याएका सम्पूर्ण कुराहरूबाट छुटकारा दिएर उनीहरूमा जीवन ल्याएर फेरि परमेश्वरको सम्बन्धमा ल्याएर अनन्तसम्म कहिल्यै नमर्ने जीवन दिएर परमेश्वरको परिवारमा गाभ्ने काम उहाँले गर्नुभयो। यो कुरा येशु प्रभु संसारमा आएर गर्नुभएको कुरा थियो। त्यस कारणले यहाँ पवित्र आत्मा आउने कुराको बारेमा कुरा गर्दै गर्दा जतिजना विश्वासीहरू पक्का येशुमा विश्वास गर्छन् उनीहरूले पवित्र आत्माबाट नयाँ जन्म पाएका हुन्छन्। अनि परमेश्वरको वचन अनुसार तपाईँ र मेरो हृदयमा, हाम्रो हृदयमा चाहिँ परमेश्वर बस्नुहुन्छ, त्यस कारण हाम्रो शरीर पवित्र आत्माको मन्दिर। यो एकदमै महत्त्वपूर्ण कुरा, कतिचोटि हामीलाई आश्वास नै हुँदैन, तपाईँ र म हिँडिराखेका हुन्छौँ र हामीमा परमेश्वर हुनुहुन्छ, यो वचनको कुरा हो, यो साँच्चै हो। त्यही कारणले क्रिस्चियन जीवन जिउने, अब अघि मैले तपाईँलाई सुरुमा भन्दै थिएँ वाइ द चर्च एक्जिस्ट इन दिस वर्ल्ड टुडे, किन? टु रिभिल गड टु द वर्ल्ड, संसारको मान्छेहरूलाई परमेश्वर प्रकट गर्नलाई। यो त परमेश्वरको वचनमा सिधै छ, किनभने तपाईँ र ममा परमेश्वर बास गर्नुहुन्छ। युहन्नाको सुसमाचार 1:14 त्यही हो, वचन देहधारी हुनुभयो र महिमा र अनुग्रहमा भरपूर भएर हामीहरूको साथमा बास गर्नुभयो। अनि वास्तवमा यो क्रिसमसको समयमा इम्मानुएल येशु प्रभु जो परमेश्वर हामीसँग भनेर यो सबै कुरा जे भन्दैछौँ त्यो त परमेश्वर हामीसँग हुनुहुन्छ। त्यस कारण यहाँ मेरो आजको फोकस फेरि पनि ब्याक टु तपाईँलाई लान्छु, गवाईको कुरा, होइन? द वाइ द चर्च इन दिस वर्ल्ड, त्यो परमेश्वरलाई प्रकट गर्ने कुरा। अनि त्यो परमेश्वरलाई हामीले कसरी प्रकट गर्ने, अब तपाईँलाई एउटा छोटो, सबभन्दा पहिला चाहिँ छोटो यो म के पढ्न चाहन्छु भने एउटा मरियम र मरियम, मार्था र मरियम, येसु प्रभुको घरमा जब येसु प्रभुको घरमा जब के अरे मार्थाको मार्था र मरियमका जब येसु प्रभु जानुभएको हुन्छ त्यहाँ खाना खानलाई, अनि त्यो बेलामा येसु प्रभु भनेपछि अरू मानिसहरू पनि हुन सक्छन्, अनि त्यो मार्था चाहिँ एकदम बिजी छ, येसु प्रभु त्यहाँ आउनु भएको छ, घर सफा गर्ने होला होइन, खाना बनाउने होला, हामी जहाँ पनि जाँदाखेरि त्यो घरको मान्छेलाई कति दुःख हुन्छ, हिजो हामी अर्पण भाइकोमा गएको थियौँ, त्यहाँ मिठा मिठा मिष्टाङ्गहरू यति राम्रो डेजर्टहरू यस्तो उस्तो बनेका थिए, मोमो बनेका थिए, कसैले गरेका छन् त्यहाँनिर होइन त, भाइले पनि गर्नुभयो क्यारे गर्नु त, त्यस कारण सबैले गर्नुभयो नि होइन, त्यहाँ त कति काम पऱ्यो नि, त्यहाँ कति काम छ नि त्यहाँ होइन, सो त्यहाँ तयार छ नि त्यो, त्यसै तयार हुँदैन, सो झट्ट हेर्दाखेरि यो मार्था र मरियम मार्थाले गरेको कुरा सही जस्तै लाग्छ, तर यसबाट प्रभु येशूले चाहिँ एउटा महत्त्वपूर्ण कुरा हामीलाई सिकाउनुहुन्छ है, अनि यो गवाही हुने सम्बन्धी कुरामा चाहिँ यो महत्त्वपूर्ण कुरा चाहिँ तपाईँ र मेरो जीवनमा जब सही हुन्छ त्यो महत्त्वपूर्ण कुरालाई चाहिँ हामीले महत्त्वपूर्ण बनाउँछौँ, भन्छ नि द वाट इज द मेन थिङ, द मेन थिङ इज टु मेक द मेन थिङ है, तपाईँलाई त्यो कुरामा मुख्य कुरालाई चाहिँ मुख्य बनाउने, यही कुरा येशू प्रभुले यहाँ भन्नुहुन्छ, अनि मैले अघि सुरुमै भने मण्डली यो संसारमा किन उपस्थिति छ, परमेश्वरलाई संसारको अगाडि प्रकट गर्ने, सुरुमा जब अब्राहमसँग परमेश्वर देखा पर्नुभयो अनि अब्राहमलाई परमेश्वरले भन्नुभएको कुरा हामीलाई थाहा छ, यो संसारको उद्धारको क्रममा यो स्टेप बाई स्टेप उहाँले अब्राहमसँग प्रतिज्ञा गर्नुहुन्छ, अनि त्यसपछि आफ्नो सबै कुरा छोडेर ऊ चाहिँ त्यहाँबाट परमेश्वरले भनेकोतिर निस्किन्छ, त्यसपछि अब्राहम इसाक याकुब, त्यसपछि मिश्र देश, त्यसपछि इजरायलीहरू, मसाद्वाराको व्यवस्था, परमेश्वरले इजरायलहरूलाई मसाद्वारा छुटकारा, यो सबै कुराहरू हुँदै गर्छ, त्यस कारणले पहिला के गर्नुहुन्थ्यो परमेश्वर अब्राहमसँग बेला बेलामा कुरा गर्नुहुन्थ्यो, त्यसपछि जब मसाद्वारा इजरायलीहरू भए मसालाई परमेश्वर पत्रमा देखा पर्नु, पत्र जलिराखेको छ त्यो, तर त्यसमा केही पनि भइराखेको छैन, खालि दन्किरहेको छ पत्र जस्ता तस्तै छ, तर मसालाई जब लिडर छान्नुहुन्छ अनि इजरायलीहरूलाई मिश्रबाट निकाल्नुहुन्छ, परमेश्वर चाहिँ त्यो भेट हुने पाल अथवा ट्याबरनेकल्स त्यसको सबभन्दा भित्र महापवित्र स्थानमा त्यहाँ रहनुहुन्छ, मानिसहरूले परमेश्वरलाई देख्नु सक्दैन किनभने मानिसहरू पापी भएको कारणले उनीहरू जिउनै सक्दैन थियो, अनि प्रधान पुजारीले आफैलाई पवित्र गरेर वर्षमा एकचोटि परमेश्वरको स्थानमा भएको ठाउँमा जान सक्थ्यो, अनि यो सबै कुरा भइसकेपछि जेरुसलेममा मन्दिर बनेपछि त्यहाँ पनि महापवित्र स्थान थियो, तर जब परमेश्वर आफै मानिसको रूपमा जन्म लिनुभयो, जुन हामी क्रिसमसको बारेमा भर्खरै धेरै कुरा हेरिरहेको छौँ, बेथलेहममा मरियमको कोखमा एउटा अचम्मको जन्म होइन, अनि त्यसको मुख्य उद्देश्य चाहिँ अब मानिसहरूलाई परमेश्वर प्रकट गर्ने एउटा माध्यम चाहियो, अरू कुनै उपाय थिएन, अनि मानिसहरूको उद्धार नभइकन मान्छेले परमेश्वरको सम्बन्धमा आउन सक्दैन थियो, अनि येशु प्रभु पाप रहित अचम्मको जन्म लिएर पवित्र आत्माद्वारा पवित्रतामा, अनि उहाँमा कुनै पाप थिएन, अनि त्यसको मुख्य उद्देश्य चाहिँ मानिसहरूको निम्ति बलिदान हुने अनि त्यसपछि मानिसहरूलाई परमेश्वरसम्म ल्याउने, त्यो येशु प्रभु जब संसारमा आउनुभयो उहाँले मानिसहरूसँगै बसेर मानिसहरूकै भाषामा परमेश्वरको कुरा ल्याउनु भयो, सो अर्को शब्दमा येशु प्रभु जो हुनुहुन्थ्यो त्यो परमेश्वर पुरा हुनुहुन्थ्यो, सो उहाँको मुख्य कुरा चाहिँ सृष्टिकर्ता दयालु अनुग्रही प्रेमी परमेश्वर पितालाई संसारको अगाडि प्रकट गर्न उहाँ आउनुभयो, येशु प्रभुले त्यही कुरा भन्नुभयो, जतिले मलाई देखेको छ पितालाई देखेको छ होइन, अनि वास्तवमा येशु प्रभु अचम्मको हुनुहुन्थ्यो, एकदमै अचम्मको हुनुहुन्थ्यो, एकदम असल हुनुहुन्थ्यो, धर्मी हुनुहुन्थ्यो, होइन त्यो सबै कुरा हामीलाई थाहा छ, तब अझ अब तपाईँले मैले के भने भनेदेखि जब येशु प्रभु जानुभयो पवित्र आत्मा आउनुभयो, अघि हामीले पढेको पदमा के थियो, पवित्र आत्मा हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर, किनभने पवित्र आत्मामा परमेश्वर हामीमा बास बस्नुहुन्छ, त्यस कारण हामी अब परमेश्वरको लागि साक्षी हुन्छौँ, अर्को शब्दमा हाम्रो जीवन, त्यसैले एक एकजना विश्वासी मिलेर मण्डली बन्छ, अब त्यो मण्डली चाहिँ परमेश्वरको अस्तित्वलाई, उहाँको महिमालाई मानिसहरूको अगाडि प्रकट गर्नलाई त्यसको मुख्य उद्देश्य। त्यसैले तपाईँ र म यो संसारमा छौँ, परमेश्वरले एउटा महान उद्देश्य राख्नु भएको छ, होइन? उहाँको पवित्रतालाई, उहाँ कस्तो हुनुहुन्छ, उहाँले मानिसहरूको निम्ति के गर्नुभएको छ, उहाँमा मानिसहरूको निम्ति कति ठुलो आशिष छ, उद्धार छ, यो सबै कुरा मण्डलीद्वारा मानिसहरूको बिचमा प्रकट हुन्छ। त्यो गवाईको कुरा त्यही हो। अब यहाँनिर तपाईँलाई मैले यहाँ चाहिँ लाँदैछु, त्यो चाहिँ के हो भनेदेखि, मुख्य कुरा तपाईँ र मेरो उद्देश्य पुरा हुनलाई हामीले मुख्य कुरा छान्नुपर्छ। यहाँ मरियम र मार्थाद्वारा येशू प्रभुले एउटा महत्त्वपूर्ण कुरा सिकाउनुहुन्छ। नि मलाई के आशा छ भने, हामीहरू जतिजना विश्वास गरेकाहरू हाम्रो मण्डलीकाहरू छौँ, अब यो तपाईँ र मेरो जीवनमा मरियम छ कि मार्था छ, अब हामीले केही कुरा एडजस्ट गर्नुपर्छ कि? यो डिक्लस्टर भन्ने एउटा शब्द छ नि, होइन? हामीहरूको घरमा जब चाहिने नचाहिने कुराहरूले एकदमै भिड हुन्छ नि, जब धेरै कुरा हुन्छ नि, डिक्लस्टर, त्यो निकालेर फाल्नुपर्छ, त्यसलाई निकाल्नुपर्छ, कति कुराहरू निकाल्नु, सफा गर्नुपर्छ, थोरै कुरा मात्रै राख्नुपर्छ अनि सफा हुन्छ, होइन? घरमा पनि धेरै सामान भयो भने खुट्टा टेक्ने ठाउँ हुँदैन, होइन? त्यो डिक्लस्टर गर्ने, रिफोकस गर्ने, रिएडजस्ट गर्ने, होइन? के भयो यहाँ? सो यो कुरा महत्त्वपूर्ण छ। त्यसकारण तपाईँलाई यो पदहरूबाट, लुका 10:38-42 पदहरूबाट अलिकति एउटा सत्यता तपाईँलाई म बाँड्न चाहन्छु। आशा छ हामीलाई यसबाट केही आशिष हुनेछ। यहाँ यस्तो लेखेको छ, जब येशू प्रभु मरियम र मार्थाकोमा खाना खान जानुभएको थियो, मार्था चाहिँ एकदम बिजी थियो, मरियम चाहिँ येशूको चरणमा बसेर प्रभुले सिकाएका कुराहरू सुनिराखेको थियो। अनि त्यो अवस्थामा यहाँ मार्था मार्थाले गरिरहेको कुराको बारेमा र प्रभुले दिएको जवाफको बारेमा हामीले यहाँनिर देख्दछौँ। अनि योद्वारा चाहिँ तपाईँ र मेरो जीवनलाई हामीले आफैले पनि जाँचेर हामी कुन ठाउँमा छौँ भनेर विचार गरेर केही सायद 2023 सुरुवातमा हामी हाम्रो जीवनमा रिफोकस, मुख्य कुरालाई मुख्य बनाउने, यो नै सबैको लागि आशिष हो। अनि यहाँ हामी सबैको लागि महत्त्व उत्तिकै छ, मलाई चाहिँ यो आवश्यकता छैन भन्ने कसैको पनि छैन, किनभने हामी सबैको लागि परमेश्वर त्यत्तिकै जरुरी छ, सबैलाई परमेश्वरले त्यत्तिकै आशिष दिन चाहनुहुन्छ। एनिवे, उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्, तिनी येशूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। अब यहाँसम्म यो कुरा छ, होइन? यहाँनिर के मार्थाले चाहिँ उनलाई निम्तो दिएको, दुईटा दिदीबहिनी छन्, त्यो बहिनी मरियम चाहिँ येशूको चरणमा बसेर उहाँको वचन सुनिराखेको छ। अब यहाँ 40 के छ, तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूका आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्, तपाईँ वास्ता गर्नुहुन्न, त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। अब यहाँनिर यो 40 त्यो मरियमको एउटा येशू प्रभुप्रतिको विचार छ नि। अब तपाईँलाई यहाँनिर एउटा पिक्चर, मरियम के अरे मार्थालाई सायद केही थाहा छ, उहाँ गुरु हुनुहुन्छ, उहाँ असाधारण हुनुहुन्छ, सायद यति कुरा मार्थालाई थाहा छ, होइन? मार्थाप्रति, मार्था येशूप्रति आदरणीय छ, त्यही कारणले धेरै काम गरेर त्यसलाई एकदम सफल बनाउने, त्यहाँ एकदम धेरै राम्रो, त्यही कारण उनी एकदम व्यस्त छिन् काम गर्नेमा। तर उनले गरेको कुराकानीमा के थाहा हुन्छ भने, वास्तवमा येशू प्रभु सर्वशक्तिमान हुनुहुन्छ, यति ठुलो काम जो परमेश्वरले दिनुभएको, संसारको मानिसहरूको पाप उठाइ लगेर उनीहरूलाई परमेश्वरको सम्बन्धमा ल्याउने, सबै कुरामाथि शासन गर्ने, एक शब्दमा हरेक कुराहरू उहाँले भनेको मान्ने, उहाँको अथोरिटीमा, होइन? दुईवटा माछा 5 रोटीले 12,000 खुवाउन सक्छ, उहाँ पानीमा हिँड्न सक्नुहुन्छ, होइन? उहाँले भनेको कुरा प्राकृतिले पनि मान्छ, आँधीले पनि मान्छ। यस्तो खालको प्रभु जो त्यहाँ हुनुहुन्छ, अनि मरियमको शब्दहरू यहाँ उनले एक प्रकारले साधारण रूपमा लिएको जस्तो यहाँ देखिन्छ। अनि तिनले यहाँ भन्छ नि, येशूका आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्। एक प्रकारले यो एउटा कम्प्लेन जस्तो, होइन? येशूलाई उनले कम्प्लेन गर्छन्, तपाईँ वास्ता गर्नुहुन्न, येशूलाई गाली पनि गरी पठाउँछ यहाँनिर, होइन? अनि त्यसलाई भनिदिनुहोस् न, त्यसले मलाई सघाओस्, सायद हामीले नि कहिलेकाहीँ गर्छौँ नि, होइन, के भन्छ, आमाले छोरालाई डाकिरहेको हुन्छ, अथवा छोरीलाई, अथवा छोराछोरी चाहिँ आमा बाउको बाउको काखमा बसेर गफ सुनिरहेको हुन्छ, अनि अनि त्यो छोरीलाई भन्दा भन्दा नमानेपछि के हुन्छ, आमाले बाउलाई नै भन्छ नि, भन्या जस्तै, यानि मार्थाले येसुलाई कम्प्लेन, मलाई जहाँसम्म लाग्छ मरियमलाई पनि बोलायो होला उसले, उनले सुनिनन् होला कि के भयो थाहा छैन। तर यहाँ महत्त्वपूर्ण कुरा येसु प्रभुले जवाफ दिँदाखेरि भन्नुहुन्छ, यहाँसम्मको कुरामा त्यति छ कि मार्था बिजी छन्, उसले पनि गरेको कुरा ठिकै छ, तर यो प्यासेजबाट एउटा महत्त्वपूर्ण सत्यता के सिकाउन खोजिएको छ भनेदेखि, महत्त्वपूर्ण कुरा चाहिँ हामीले गुमाएर जुन कुरो चाहिँ आवश्यकता परे मात्रै छ, राम्रो कुराहरू छ, त्यसमा धेरै व्यस्त भएर मुख्य चाहिँ कुरा गुमाउन चाहिँ ठिक छैन भन्ने कुरा चाहिँ यहाँ सिकाइएको छ। अनि यहाँ 41 र 42 तपाईँलाई पढेर, अनि मेरो आशा के छ भने 2023 तपाईँ र मेरो जीवनमा मरियमको जस्तो छ कि मार्थाको जस्तो यो जाँच्ने समय चाहिँ हो, किनभने भोलिको दिन पनि परमेश्वरको हातमा छ। प्रियहरू, हामीलाई प्रभुले जुन प्रतिज्ञा गर्नुभएको छ, यो संसारमा तपाईँ र मेरो समय भनेको कति वर्ष बाँचेर बित्यो, यो हाम्रो यो एउटा पोप थियो नि के के भन्ने, होइन, वाट वाज द नेम अफ द पोप जस्ट डाइड, बेनेडिक्ट, ऊ पनि बिते, होइन, रानी हाम्रो बेलायतको 97 कति बाँचिनको नि, उनी पनि बिते, तर सबै त बित्छ नि, त्यो वर्ष पनि त्यति लामो होइन। तर तपाईँहरू मेरो ध्यान मुख्यमा छ कि छैन, यो जाँच्ने हामी हरेकको लागि सबभन्दा ठुलो आशिष हुन्छ यदि हामीले सही कुरो चाहिँ पत्ता लगायौँ। त्यही कारणले मेरो आशा चाहिँ यो 2023 सुरुमा हामीलाई यो ज्ञान मिलोस्। यहाँ लेखेको छ, येसुले मार्थालाई जवाफ दिनुहुन्छ, तिनलाई भन्नुभयो, मार्था मार्था, अनि एउटा कुरा तपाईँले विचार गर्नुपर्छ, परमेश्वरको वचनमा जुन कुरालाई जुन शब्द दोहोऱ्याइन्छ नि त्यसको एकदमै ठुलो अर्थ लाग्छ। साँच्चै साँच्चै येसु प्रभुले धेरै ठाउँमा यो शब्दहरू दोहोऱ्याउनुहुन्छ, त्यो भनेको चाहिँ त्यो उहाँले जुन कुरो भन्न लाग्नु भएको छ त्यो एकदमै महत्त्वपूर्ण भन्ने अर्थ बुझिन्छ। मार्था मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। एकदम यो शब्दहरूले मुख्य कुरामा चट्टै काटेको छ यहाँ, होइन, धेरै कुराको चिन्ता गर्छौ, विषयमा चिन्ता गर्छौ, त्यसको बारेमा व्याकुल हुन्छौ, चिन्ता गर् अझै त्यसमा ध्यान दिन अथवा निराश हुन्छौ, व्याकुल हुन्छौ, त्यो कुराहरूमा समय बिताउँछौ, तर मुख्य कुरा आवश्यकता एउटै कुराको छ। अनि त्यही असल कुरा मरियमले छानेकी छे जो तिनीबाट खोसिने छैन। अनि मरियमले छानेको कुरा चाहिँ के त भन्दा, येशुको चरणमा बसेर प्रभुको वचन सुन्ने कुरा। अब यो भन्दै गर्दा तपाईँलाई मैले दोस्रो पोइन्टमा के लान चाहन्छु भनेदेखि, परमेश्वरसँग हामी जति नजिक भयौँ उहाँबाट आशिष पाउँछौँ, उहाँलाई नजिकबाट चिन्छौँ, जति परमेश्वरलाई नजिकबाट चिन्छौँ परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको उद्देश्यलाई हामी अझै बढी गर्न सक्छौँ। त्यसकारणले हुनसक्छ, होइन, हामी जुन कुरामा बिजी छौँ नि, कहिलेकाहीँ हामी कतिजनाको निम्ति परमेश्वर, अब जस्तो मण्डलीको समय नै भनौँ न, मैले यसो भन्दै गर्दा, जो मान्छे भ्याउनुहुन्न चर्चमा आउन मौकामा, होइन, अब अथवा हप्तामा एक दिन छुट्याउन सक्नुहुन्न, क्यालिफोर्नियाको यो महँगो ठाउँमा बसेर मलाई बुझ्छु कुरा, होइन, विशेष गरी तपाईँ बिजनेस गर्नुहुन्छ भने तपाईँको बिजनेस नोक्सान खत्तम हुन्छ, होइन, आई अल अन्डरस्ट्यान्ड, तर इन द मिन टाइम मेरो विचारमा हामी सबैले मूल्याङ्कन गरेर परमेश्वरको अगाडि, किनभने तपाईँले परमेश्वरलाई भरोसा गर्नुभयो भने उहाँले त अचम्मको काम पनि त गर्न सक्नुहुन्छ नि। आई थिङ्क दिस इज द टाइम टु थिङ्क। अनि येशु प्रभुले एकचोटि एउटा फरिसीले होला कर तिर्ने सम्बन्धी प्रश्न गर्दाखेरि येशु प्रभुले एउटा कोइन माग्नुभयो, सिक्का, अनि त्यो सिक्का लिएर चाहिँ यसको यतापट्टि के छ, सिजर, अर्कोपट्टि के छ, परमेश्वर, होइन, अनि उहाँले एउटा शब्द त्यहाँ भन्नुभएको छ, सिजरको चाहिँ सिजरलाई देऊ, परमेश्वरको चाहिँ परमेश्वरलाई देऊ। अब यहाँ मरियमले के गरेछ, परमेश्वरको परमेश्वरलाई दिएछ, मार्थाले के गरेछ, परमेश्वर चाहिँ नेग्लेक्ट भएको छ, किन उनले काममै बढी व्यस्त छिन् उनी, होइन, हामीहरू कतिचोटि हाम्रो परिवार चलाउनु, हाम्रो सबै कुरा, यो पनि मुख्य लाग्छ। सभा पनि हुनु पऱ्यो, खाना पनि पाक्नु पऱ्यो, काम पनि हुनु पऱ्यो, सबै कुरा ठिकठाक हुनु पऱ्यो, तर मुख्य चाहिँ कुरो चाहिँ गुमिन्छ। जस्तो 24 घन्टामा एकचोटि बाइबल पढ्ने, प्रार्थना गर्ने, प्रभुसँग समय बिताउने, त्योभन्दा मुख्य कुरो चाहिँ कुनै व्यक्ति क्रिस्चियनको लागि अरू छैन। अरू कुनै कुरो नभ्याए पनि त्यो गर्नुपर्ने हुन्छ, तर हामी त्यसको लागि त्यति धेरै चिन्ता गर्दैनौँ। त्यस कारण हामी सबैको लागि सायद यो एउटा मूल्याङ्कन गर्ने समय हो, होइन, सोच्ने समय हो। जसरी गलाती 4:6 छ, मूल्याङ्कन गर, 6:4 मूल्याङ्कन गर भन्ने शब्दहरू तपाईँले देख्नुहुन्छ। त्यस कारणले कतिचोटि हाम्रो काम 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 मलाई थाहा छ, होइन, अब कतिचोटि विशेष गरिकन अब मानिसहरूलाई सेवा दिने रेस्टुरेन्ट भयो, होटेल भयो, धेरै किसिमका कुराहरू चलाउँदाखेरि के हुन्छ, अब ट्याक्सी चलाउने भयो, उबर चलाउने भयो, अनि यो आइतबार नै झन् बढी चल्ने हुन्छ, त्यो दिन नचलाए सर्भाइभल हुँदैन। तर मलाई लाग्छ, अब यो म अरूको लागि भन्नु त सक्दिनँ, तर मलाई के लाग्छ भनेदेखि परमेश्वरको समय चाहिँ हामीले कसरी दिन सक्छौँ प्रार्थना गर्ने विषय हो, र उहाँले हाम्रो ढोका खोलिदिनु भएको होस्। किन तपाईँहरू मेरो लागि परमेश्वरको साथमा भरपुरी दिनदिनै उहाँको इच्छामा हिँड्ने त्योभन्दा आशिषमय समय चाहिँ अर्को छैन। त्यसैले त्यो समय मुख्य होस्, होइन, अनि जब त्यो हुन्छ तब तपाईँ र मैले वास्तवमा परमेश्वरको इच्छा यो संसारमा पुरा गर्न सक्छौँ। अर्को कुरा म के भन्न चाहन्थेँ भनेदेखि गवाही हुने कुरामा मुख्य कुरा चाहिँ हाम्रो जीवनमा मुख्य हुनु पर्यो। त्यो कुरा मैले तपाईँलाई भनिसकेँ, मार्था र मरियम। सायद हामीले यो नयाँ वर्षमा हाम्रो जीवनमा रिफोकस गर्ने समय, अथवा कति कुराहरू डिक्लस्टर भन्छ कि क्ल के भन्छ त्यसलाई डिक्लटर, डिक्लटर, ओके, थ्याङ्क यू। अब मेरो चाहिँ धेरै डिक्लटर गर्नु छ क्या, मेरो कागतै कागतले पनि यो मेरो ड्रर नै भरिरह हुन्छ, अनि सबै काम लाग्ला जस्तो लाग्छ, राख्यो 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 राख्यो, चाहिने चाहिँ थोरै मात्रै हुन्छ, त्यो नचाहिएको कुराले भरिरह हुन्छ क्या। आई थिङ्क वी अल निड आवर लाइफ टु बी डिक्लटर समटाइम्स, सो वी क्यान बी विथ जिसस, येशूसँग हुन सक्छौँ। अनि मेरो लागि म आफू त्यो विचार गरिरहेको छु कि म डिक्लटर गरौँ, रि के भन्छ त्यसलाई रिफोकस गरौँ, अनि यो आउने वर्ष, यो वर्ष जनवरीमै म सेट गरौँ कि जुन कुरा परमेश्वरको, होइन, मैले त्यो सिकाएको कुरा गरेँ नि, जुन कुरा परमेश्वरको हो, परमेश्वर के हो त, तपाईँहरू मेरो जीवन हो नि, वास्तवमा तपाईँहरू मेरो जीवन चाहिँ परमेश्वरको हो नि, यो जीवनमा परमेश्वरको मात्रै अधिकार छ, तपाईँ मेरो भन्दा नि बढी, होइन। त्यस कारणले त्यो परमेश्वर चाहिँ पहिलो स्थान हाम्रो जीवनमा कसरी हुन सक्नुपर्छ, आई थिङ्क परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। यदि हामी त्यसो गऱ्यौँ भने हामी कहिले पनि घटीमा कमीमा पर्दैनौँ। यो चाहिँ मेरो जीवनमा को गवाही पनि हो, तर धेरैको जीवनमा यो छ। त्यसैले यो मेरो पहिलो प्रार्थना, पहिलो विषय हो। दोस्रो चाहिँ मण्डली संसारमा कसरी गवाही बन्ने, अघि हामीले पवित्र आत्मा पाएपछि हामीले शक्ति पाउँछौँ, त्यसपछि हामी गवाही पहिला जेरुसलेममा, समरियामा, यहुदियामा, अनि समरियामा, अनि संसारको अन्तसम्म यो गवाही बन्ने कुरामा। अनि हिजो हामी प्रार्थना गर्दै गर्दै एउटा विषय आयो, हामीले कसरी अझै प्रभावकारी मण्डली बन्ने भन्दाखेरि चाहिँ मण्डलीको काम चाहिँ संसारलाई परमेश्वर प्रकट गर्ने, अर्को शब्दमा भन्नुपर्दा संसारले ख्रिस्टलाई चिन्नु पर्यो, यो आवश्यकता हो। किनभने जबसम्म मानिसहरूले येशु ख्रिस्टलाई चिन्न सक्दैन, उनीहरूको अन्त चाहिँ डरलाग्दो छ, नत्र परमेश्वरले येशुलाई संसारमा किन पठाउनु पर्यो। त्यसैले यो तिनवटा शब्द तपाईँले विचार गर्नुहोस्। यो बी वान भनेको चाहिँ हामीलाई के छ, येशु प्रभुले मत्ती 18:19-20 सबै अधिकार मलाई दिएको छ, त्यसकारण जाऊ र सारा संसारका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ, अनि मैले तिमीलाई सिकाएका सबै कुराहरू पालन गर्न सिकाऊ, यो कुरा छ, अनि संसारको युगको अन्तसम्म म तिम्रो साथमा छु, त्यो परमेश्वरको महान आज्ञा हो। सो येशूको महान आज्ञा चाहिँ तपाईँ र म जाने हो। जाने भनेको चाहिँ पहिला तपाईँ र म येशूको निम्ति जाने हुनु पर्यो, बी वान आफै हुनु पर्यो, हामी येशूको इच्छामा हुनु पर्यो, मरियम हुनु पर्यो, उहाँको आवाज सुन्नु पर्यो, उहाँको आज्ञा पालन गर्नु पर्यो। संसारलाई मण्डली नै हो, संसारको अगाडि परमेश्वर चिनाउने, त्यस कारण हाम्रो बोलीद्वारा बाई डिक्लेरेसन एन्ड देन बाई डेमोन्स्ट्रेसन बाई लाइफ हामी येसुलाई प्रेजेन्ट गर्छौँ। सुसमाचार हाम्रो बोलीद्वारा र जीवनद्वारा मानिसहरूले देख्नुपर्छ र उनीहरू ख्रिस्टमा आउनुपर्छ। त्यस कारण पहिलो कुरा हामी येसुको निम्ति जाने हुनु पऱ्यो, येसुमा हुनु पऱ्यो। दोस्रो कुरा एक एक गरी मानिसहरूलाई ख्रिस्टमा बचाउने हुनु पऱ्यो। अनि तेस्रो कुरा जतिजना ख्रिस्टमा बाँचेका हुन्छन् उनीहरूलाई बिल्ट वान भनेको चाहिँ उनीहरूलाई बनाउने, परिपक्व बनाउने, चेला बनाउने होइन। यही कुरा चाहिँ मैले माथिमा के लेखेको छु, येशु ख्रिस्टको सुसमाचार मार्फत संसारलाई एक पटकमा एक आत्मा परिवर्तन गरी चेला बनाउने, अनि यो कुरो चाहिँ मैले तपाईँलाई भनेको थिएँ। त्यस कारणले अब यहाँ यो गवाई हुने सम्बन्धीमा एक दुईवटा पद पढेर म सिद्धाउँछु, त्यसपछि भाइ अर्पणलाई म दिन चाहन्छु। हाम्रो मण्डली अब जति पनि नेपालीहरू छन्, हुन त अब धेरै मान्छेहरूले यो कुरा बुझ्नु पर्यो कि सुसमाचार बाहेक मानिसहरू स्वर्ग जान सक्दैन, यो कुरो चाहिँ क्लियर हुनु पर्यो होइन। अब यहाँनिर चाहिँ पत्रुसले के भन्छन्, वास्तवमा पत्रुस दुईको योभन्दा अगाडि पाँच र छमा पनि, मसँग त्यो पद कहाँ गयो, पाँच र छमा पनि यसको बारेमा तपाईँले पाउनुहुन्छ। एनिवे पत्रुस दुईको नौमा के छ, तर तिमीहरू चुनिएका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ। हामी चुनिएका जाति, चुनिएका वंश, राजकीय पुजारीगिरी, यो हामी हरेक जो ख्रिस्टलाई विश्वास गर्छौँ। पहिला चाहिँ एउटा प्रधान पुजारी हुन्थ्यो जसले चाहिँ परमेश्वरलाई पूजा लानु पर्थ्यो अथवा सबै बलिदान भेटीहरू लानु पर्थ्यो अरू मान्छेको पनि, किन अरू सबै पापले गर्दाखेरि लानु सक्दैन थिए। अहिले त ख्रिस्ट येशूमा हामी स्वतन्त्र भएपछि परमेश्वरलाई महिमा चढाउने पवित्र जाति अनि चुनिएका वंश र पुजारीगिरी तपाईँहरूमा एक एकजना हो। हामीहरूको बारेमा यहाँ के छ, परमेश्वरको निजी प्रजा, यो होइन एक अध्यायको बारेमा त्यही छ, परमेश्वरको सन्तान हुने हक दिनुहुन्छ। हामी जसले ख्रिस्टलाई पक्का ग्रहण गरेका छौँ हामी परमेश्वरको प्रजा हुन्छौँ, परमेश्वरकै जाति हुन्छौँ होइन। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँको उद्देकको ज्योतिमा ल्याउनु भयो। यो सबै कुरा हामी पवित्र जाति भयौँ, राज्यको चुनिएका वंश भयौँ, राज्यको पुजारी गिरी अनि परमेश्वरको निजी प्रजा, अन्धकारदेखि उज्यालोमा ल्याइएका, त्यो 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 कारणले हामीले गर्नुपर्ने चाहिँ तिमीहरू उहाँको आश्चर्य कर्म कार्यहरूको घोषणा गर्न सक, उहाँको अचम्मका कुराहरू, उहाँको परमेश्वरीय कुराहरू हामीले मानिसहरूको अगाडि घोषणा गर्ने। एउटा त जिउने कुरा भयो, अर्को चाहिँ घोषणा गर्ने, यो कुरा त्यस त्यही गवाही हुने कुरासँग यो सम्बन्ध आउँदछ। अब तपाईँलाई मैले अघि भनिहालेँ छिटै गर्छु भनेर, अनि यो चुनिएको वंश भन्दाखेरि चाहिँ बाइबलमा योभन्दा 41 वर्ष अगाडि मैले पहिला सुरुमा विश्वास गर्दा यो सबै कुरा बुझा पनि थिएन, तर थाहा छ तपाईँ र मलाई परमेश्वरले हामी संसारको सृष्टिभन्दा पहिला परमेश्वरबाट छानिएका हुँदो रहेछौँ, उहाँलाई त्यो बेला नै हाम्रो ज्ञान रहेछ। यहाँ त्यही लेखेको छ, उहाँको सामान्य पवित्र र निष्कलङ्क हौँ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भयो। अनि यहाँनिर यो एफिसी है, यहाँ ए छुट्या छ, यहाँनिर चाहिँ हाम्रो बोलावटको बारेमा छ। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्छु। पावलले एफिसीका विश्वासीहरूलाई रोमको झेलखानमा बसेर कैदीको रूपमा परमेश्वरको अनुग्रहमा आग्रहपूर्वक म विन्ती गर्दछु, जुन बोलावटमा तिमीहरू बोलाएको छ त्यही योग्यको जीवन यापन गर। यो हरेक क्रिस्चियनको लागि होइन, जुन जाओ र सारा संसारको जातिहरूलाई सुसमाचार सुनाएर चेला बनाओ, यो पनि हरेक क्रिस्चियनको लागि परमेश्वरले भन्नुभएको कुरा हो होइन। त्यस कारणले यहाँनिर जुन परमेश्वरले अँध्यारोबाट ज्योति चम्कोस् भन्नुभयो, उहाँ हाम्रो हृदयमा चम्कनु भएको छ। जब उहाँ हृदयमा चम्काउनु भएको छ, किनभने हामी चाहिँ परमेश्वरको मन्दिर अथवा हामीमा पवित्र आत्मा रहनुहुन्छ, त्यसको मतलब पवित्र आत्माको स्वभाव चरित्र हामीबाट चम्किन्छ, त्यो भन्न खोजेको हो। ताकि परमेश्वरको महिमाको ज्ञानको ज्योति ख्रिस्टको मुहारमा चम्कियोस्, ताकि परमेश्वरको ज्योति तपाईँ मेरो मुहारबाट चम्कियोस्। जस्तो लेखिएको छ नि, हामीले एक्लै अर्कालाई जब प्रेम गर्छौँ मानिसहरूले जान्नेछन् कि हामी येशूको चेला हौँ होइन, यो कुरो त तपाईँलाई मैले घरिघरि पढ्ने गर्छु, यो दोस्रो कुरन्थी 5:17, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेको छ, हेर नयाँ आएको छ, यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो, यो मिलापमा येसुद्वारा आयौँ होइन, अनि हामीलाई मिलापको सेवा दिनुभयो। अनि यहाँनिर एउटा पोइन्ट सबभन्दा महत्त्वपूर्ण के छ भनेदेखि, हामी ख्रिस्टमा नयाँ भनेको चाहिँ जो पनि हामी येसुमा छौँ भने, नयाँ जीवन पाएको छौँ भनेदेखि हामी चाहिँ नयाँ हुन्छौँ भनेको चाहिँ पुरानो जति पनि पाप कर्मका कुराहरू खराबी छ त्यो सबै हामीबाट बितेको हुन्छ, अब हामी येसुको स्वभाव नयाँ हुन्छ, हामीमा पाप हुँदैन, त्यो कुरा हो पवित्रता, के भन्छ त्यसलाई जस्टिफिकेसन भन्छ, कहिलेकाहीँ हामीले पाप गर्न सक्छौँ तर परमेश्वरमा येसुमा हामी धर्मी ठहरिन्छौँ, अनि यो काम चाहिँ यहाँनिर परमेश्वरबाट भएको, हाम्रो आफ्नो शक्तिबाट होइन, किन हामी उहाँमा भरोसा गरेर उहाँबाट भएको होइन, अनि कसरी उहाँले येसुद्वारा परमेश्वरसँग मिलापमा ल्याउनु भयो भनेको परमेश्वरको सम्बन्धमा ल्याउनु भयो, अनि यहाँ अन्तमा 18 के ल्याएको छ, हामीलाई मिलापको सेवा दिनुभयो। त्यस कारणले अर्को एउटा चाहिँ मण्डलीलाई परमेश्वरले दिनुभएको उहाँको उद्देश्य के हो, मिलापको सेवा भनेको छ, अरूलाई ख्रिस्टमा ल्याउने, अरूलाई परमेश्वरको सम्बन्धमा ल्याउने कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ, यो कुरा चाहिँ यो एउटा पढेर म, त्यस कारणले यही कुराको लागि, यसकारण एकअर्कालाई उत्साह देऊ र एकले अर्कालाई निर्माण गर्दै जाओ जसरी तिमीले गरिरहेका छौ। हामीले उत्साह के कुराको लागि दिने, हामी एकअर्का परमेश्वरमा अझै अगाडि बढ्ने, परमेश्वरको लागि उहाँको आश्चर्यकर्म घोषणा गर्ने, उहाँको लागि गवाही बन्ने। त्यस कारणले हाम्रो मण्डलीमा जब पहिलो कुरा चाहिँ पहिलो हुन्छ, परमेश्वरको आज्ञा चाहिँ हामी पालन गर्न थाल्छौँ, ख्रिस्टलाई चिनाउने काम चाहिँ हामीले गर्न थाल्छौँ। त्यस कारण मेरो प्रार्थना चाहिँ यो 2023मा चाहिँ हामी अझै परमेश्वरको निम्ति प्रयोग हुन सकौँ, ख्रिस्ट चिनाउने काममा, परमेश्वर सँगसँगै बढ्ने काममा। म यहीँ राख्न चाहन्छु, परमेश्वरले हाम्रो यो वचनमा आशिष दिउन्, यसपछिको समय भाइ अर्पणलाई